नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
सम्भव भएसम्म सबै सरकारी सेवा सुविधालाई एउटै डिजिटल प्रविधिबाट प्रदान गर्ने उद्देश्यले संचालित नागरिक एपको वर्तमान प्रभावकारिता कस्तो छ, यस सम्बन्धमा आज हामी एक रिपोर्ट प्रस्तुत गर्छौं। अनि गत शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्ड र सरोकारवालाहरू बीचमा अन्तर्क्रिया कार्यक्रमको आयोजना भएको थियो। यस सन्दर्भमा केन्द्रित रहेर आज हामी केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डका अध्यक्ष, संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीसँग कुराकानी गर्नेछौ। कार्यक्रमको पूरै समय अवधिभर हामी सँगै रहनुहोला।
हे जाडो बेला हिमालयमा हिउँले, चिसो पहाडमा तुसारोले, मधेसितहरूले गाने दाइको कामै हजुर सूचना र सन्देश दिने, चिसो बाटा क्यारी बस्ने सुन्नुहोस् गाउँसाहरूले। रै रै सारङ्गी तारा चिसोबाट जोगिनुहोस् हजुर, दिउँसो भन्दा साँझ बिहान चिसो हुन्छ धेर, न्यानो लुगा लगाएर हिँडौँ बाहिर फेर, बुढाबुढी बालबच्चाको विशेष ध्यान राखौँ, दमखो कि निमोनिया हुनबाट जोगाउँ, चिसो लाउला रोगले साताउला तातो पानी पिउनाले जोगाउला। कोइला बाली निदाउँदा निसासिने डर छ, राम्रोसँग आगो निभाइ सुत्न जानुपर्छ, फागुन पछि हटी जान्छ जाडो पर पर, पुष र माघ दुई महिना चाहिँ विशेष ख्याल गर, तातो खानु झोलिलो पोसिलो न्यानो हुने उपाय सजिलो।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
नेपाल सरकारबाट प्रदान गरिने सबै सेवाहरूलाई एकीकृत रूपमा सजिलो गरी प्रदान गर्न सकियोस् भनी सञ्चालनमा रहेको नागरिक एपको प्रयोग अहिले कसरी भइरहेको छ र यसको प्रभावकारिता कस्तो छ भनी तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपबाट प्रवाह गर्ने उद्देश्यका साथ सरकारले सञ्चालनमा ल्याएको नागरिक एप पछिल्लो समय थप प्रभावकारी बन्दै गएको छ। सरकारी निकायहरूले सेवा प्रवाहका लागि सञ्चालनमा ल्याएका एप तथा विद्युतीय सेवाहरू एउटै एप मार्फत सेवा प्रवाह गर्ने उद्देश्यका साथ 2078 साल वैशाख 19 गते पूर्ण भर्जनमा सार्वजनिक भएको नागरिक एपमा हालसम्म 31 सरकारी निकायका 62 सेवा तथा सूचनाहरू उपलब्ध रहेका छन्। हालसम्म नागरिक एप 38,04,000 पटक डाउनलोड भइसकेको छ भने एपमा प्रमाणित हुने प्रयोगकर्ताहरूको संख्या 15,00,000 भन्दा बढ़ी रहेको छ। हालै मात्र सवारी लाइसेन्स भौतिक रूपमा देखाउन नपर्ने, पुलिस चेक जाँचमा नागरिक एप मार्फत लाइसेन्स देखाउँदा पनि हुने भएको छ भने सूचना तथा प्रसारण विभागले जारी गर्ने पत्रकार परिचय पत्रको विवरण, सबै स्थानीय तहको विवरण लगायत विभिन्न 62 प्रकारका सेवा तथा सूचना नागरिक एपमा अन्तर्आबद्धता भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी प्रवीण चौहानले बताउनुभयो।
विभिन्न 31 सरकारी निकायका 62 सेवा तथा सूचनाहरू उपलब्ध रहेका छन्। हालसम्म नागरिक एप 38,04,000 पटक डाउनलोड भइसकेको छ। एपमा प्रमाणित हुने प्रयोगकर्ताहरूको संख्या 15,00,000 भन्दा धेरै रहेको छ। नागरिक एपकै प्रयोग गरेर प्यान लिनेहरूको संख्या 1,76,000 भन्दा धेरै रहेको छ। यस्तै विभिन्न अनलाइन सिस्टमहरूमा चाहिँ नागरिक एपमा भएका अनलाइन सिस्टम तथा सूचनाहरू प्रयोग गर्ने नागरिकहरूको संख्या चाहिँ 3 प्रतिदिन दैनिक रूपमा 3,000-4,000 दरले बढ्दै गइरहेको छ। नागरिक एपमा हालै मात्र ट्राफिक प्रहरीले नागरिक एपमा भएको लाइसेन्स देखाउँदाखेरि प्रहरी चेक जाँचको क्रममा चाहिँ भौतिक रूपमा सवारी चालक अनुमति पत्र देखाउन नपर्ने भएको छ, जसले गर्दाखेरि चाहिँ हाम्रो स्मार्ट कार्ड समयमै प्रिन्ट भएर नआएको खण्डमा समेत जुन प्रिन्टको खर्च समेत जोगिने अवस्था हुन सक्छ। त्यस्तै गरी एपमा नै सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेको छ भने त्यसको विवरणहरू समेत एपमै उपलब्ध भइसकेको छ। केही समयमै सवारी नियम उल्लङ्घन गरे बापतमा चाहिँ नागरिक एपबाटै नै जरिवाना तिर्न मिल्ने गरी चाहिँ हामी यो कम्प्लिटली पेपरलेसको रूपमा चाहिँ काम गर्न अगाडि बढिरहेको छौँ। यस्तै हाम्रो नागरिक एपमा उपलब्ध भएको मुख्य सेवाहरू भनेका विभिन्न सरकारी निकायहरूमा चाहिँ अन्तर्आबद्ध गरेका छौँ। मुख्य रूपमा चाहिँ आन्तरिक राजस्व विभागले प्रदान गर्ने जुन प्यान नम्बर दर्ता गर्ने, त्यस्तै त्यो प्यान नम्बरको विवरणहरू हेर्ने, त्यस्तै कर्मचारी सञ्चय कोषको चाहिँ विवरण हेर्ने, परिचय पत्र हेर्ने, त्यस्तै नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, त्यस्तै गृह मन्त्रालयले जुन जिल्ला प्रशासन कार्यालय मार्फत उपलब्ध गराइरहेको हुन्छ त्यो नागरिकताको विवरणहरू हेर्ने, यस्तै राजधानी विभागको सिस्टममा भएको राजधानीको विवरणहरू हेर्ने, मतदाता नामावलीको चाहिँ विवरणहरू हेर्ने, प्लस टू एसएलसीका शैक्षिक विवरणहरू हेर्ने, हेलो सरकारमा चाहिँ गुनासो दर्ता गर्न सकिने, यस्तै प्रहरी चारित्रिक प्रमाणपत्रको लागि एपबाटै अनुरोध गरेर एपमा नै प्राप्त गर्न सकिने, सूचना तथा प्रसारण विभागले जारी गर्ने पत्रकार परिचय पत्र चाहिँ हेर्न मिल्छ, लगायत 453 स्थानीय तहको विवरणहरू हेर्न मिल्ने, त्यो वेबसाइटमा भएको चाहिँ कन्टेन्टहरू हामीले हेर्न सकिनेछ, त्यस्तै लोक सेवा आयोगमा आवेदन दिन मिल्ने र अन्तिममा प्रवेश पत्र समेत त्यहीँबाट डाउनलोड गर्न मिल्छ, लगायतका विभिन्न 62 सेवा तथा सूचनाहरू चाहिँ नागरिक एपमा अन्तर्आवद्ध भइसकेका छन्। राष्ट्रिय परिचय पत्रको इन्टिग्रेसनको लागि हामी बारम्बार बसी पनि राखेका छौँ, त्यसमा प्राविधिक रूपमा चाहिँ केही कामहरू अहिले तत्कालै गर्न नसकिने भनेर हामीलाई सम्बन्धित गृह मन्त्रालय र विभागले भनेको छ, त्यही भएर तत्कालै काम अगाडि बढ्न सकेको छैन, यसको लागि हामीले चाँडै नै गर्ने गरी हामी काम गरिरहेको छौँ।
नागरिक एपमा यस्ता प्रकारका सेवाहरू थप गर्दै जाने र नागरिकको पहुँचमा पुर्याउनका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले काम गरिरहेको छ। देशका विभिन्न स्थानीय निकायबाट समेत नागरिक एपका सेवाहरू प्रदान गर्नका लागि स्थानीय तहहरूमा विभिन्न सचेतनामूलक कार्यक्रम तथा अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गरिएको र त्यहाँबाट आएको प्रतिक्रियाका आधारमा पनि नागरिक एप मार्फत प्रवाह भएका सेवाहरू प्रभावकारी देखिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी चौहानले बताउनुभयो।
नागरिकहरूले प्रयोग गर्दै जाँदाखेरि यसको युज केस कहाँ हुन्छ भन्ने कुरामा, जस्तो ड्राइभिङ लाइसेन्स पनि हामीले हार्ड कपी रूपमा बोक्नु परेन, त्यो नागरिक एपमै भएको लाइसेन्स देखाउँदाखेरि ट्राफिक प्रहरीले मान्यता दिने भइसकेको छ। विभिन्न निकायहरूमा चाहिँ हामीले अनलाइन फारमहरू भर्न सक्छौँ, त्यसमा चाहिँ अझै भेटभाड हुने निकायहरू कुन कुन छन् भनेर तिनीहरूलाई हामीले टार्गेट गरेर चाहिँ अझै सेवा प्रभावमा चाहिँ हामी लागिरहेछौँ। हामी साथै प्रदेशमा गयौँ, त्यसमा हामीले नागरिक एप सम्बन्धी डिजिटल साक्षरता कार्यक्रम भनेर सञ्चालन गर्यौँ, त्यसमा चाहिँ सहभागीहरूको चाहिँ एकदम धेरै नै राम्रो फिडब्याकहरू आइरहेको थियो, त्यसमा थप के गर्नुपर्ने भन्ने सजेसन पनि थियो, त्यसले गर्दाखेरि यसको प्रभावकारिता एकदमै राम्रो छ, नागरिकहरूले यसलाई चाहिँ प्रयोग गरि नै रहनु भएको छ, यसमा भएको सेवाले गर्दाखेरि पनि उहाँहरू राम्रोसँग लाभान्वित भइ नै रहनु भएको छ। यसमा अब हामीले निकट भविष्यमा अझै यस्ता सेवाहरू आबद्ध गर्दै नागरिकहरूको पहुँचमा चाहिँ पुर्याउने योजना छ, सरकारले पनि बजेट भाषणमा चाहिँ नागरिक एपको पहुँच र प्रयोगमा विस्तार गरिनेछ भन्ने कुराहरू समावेश गरेको छ। त्यस्तै गरी हाम्रो यस वर्षको कार्यक्रममा पनि हामीले नागरिक एपको सचेतना कार्यक्रम बढाउने, यसमा थप अन्तर्आवद्ध बढाउने भनेर चाहिँ उल्लेख गरेका छौँ। यसमा हाम्रो मुख्य रूपमा विभिन्न विभागहरू छन्, जति पनि सेवा प्रवाह गराइरहेका निकायहरू छन्, जस्तै वैदेशिक रोजगार विभाग, अब प्रदेश अन्तर्गतका लोक सेवा आयोगहरू, विभिन्न विश्वविद्यालयहरूको सिस्टमसँग अन्तर्आवद्ध गर्ने, त्यस्तै ब्याङ्किङ वित्तीय संस्थाहरू समेत थप गर्ने, त्यसै गरी हाम्रो पछिल्लो समयमा हामीले गरि नै सकेको भनेको यो भेहिकल रजिस्ट्रेसनको सिस्टम थियो, बागमती प्रदेशको अनलाइन मार्फतै कर तिर्न सकिन्थ्यो, त्यो सिस्टम चाहिँ बागमती प्रदेशले कन्टिन्युटी गर्न नसकेको कारणले गर्दाखेरि उहाँहरूको सिस्टम बन्द भयो, त्यो कारणले गर्दा नागरिक एपमा समेत त्यो सेवा आबद्ध हुन सकेन, त्यही भएर हामीले अब यसलाई जतिसक्दो चाँडो सुचारू गराउन बागमती प्रदेश र अन्य प्रदेशहरूलाई समेत हामीले भनि नै रहेका छौँ। त्यस्तै यसमा थप हुने भनेको विद्युत प्राधिकरणको महसुल तिर्ने, खानेपानीको महसुल तिर्ने, त्यस्तै किताबखानाका सेवाहरू कतिपय हामीले थप पनि गरिसकेका छौँ। राष्ट्रिय किताबखाना जुन शिक्षक प्रहरी निजामतीको छ, त्यस्तै संहितापछि स्थानीय तहले धेरै सेवाहरू चाहिँ नागरिकलाई उपलब्ध गराइरहेको हुन्छ, जस्तै सिफारिस दिने काम, त्यस्तै तिरो तिर्ने कर, इन्टिग्रेटेड ट्याक्स तिर्ने कुराहरूलाई चाहिँ अन्तर्आवद्ध गर्ने भनेर योजनामा राखेका छौँ। राजधानी विभागमा पनि अनलाइन मार्फत आवेदन दिने प्रोभिजनको लागि नागरिक एपमा गर्न सकिन्छ भनेर हाम्रो योजना छ। राष्ट्रिय परिचय पत्र हाम्रो सुरुवातदेखि नै यसमा चाहिँ बायोमेट्रिक लगायतको तीन पुस्ते विवरणहरू पनि छ उक्त प्रणालीमा, त्यो सिस्टममा भएका विवरणहरूलाई चाहिँ एज अ केवाईसीको रूपमा चाहिँ लगेर नागरिकलाई चाहिँ एउटा डिजिटल आइडीको रूपमा चाहिँ नागरिक एप हो भनेर अगाडि बढाउनको लागि काम भइरहेको छ।
सबै प्रकारका सरकारी सेवाहरू एउटै एपबाट प्रवाह गर्ने उद्देश्यका साथ शुरू गरिएको नागरिक एपलाई थप प्रभावकारी बनाउन र यसमा सेवा थप्दै जानका लागि सम्बन्धित सबै निकायहरू आबद्ध हुन नआएका कारण पनि चुनौती देखिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ। पुरानो प्रणालीबाट चलिरहेका सरकारी सेवाहरू नयाँ प्रविधिमा परिवर्तन हुन नचाहेका कारण पनि नागरिक एप मार्फत थप सेवा प्रवाहमा समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी प्रवीण चौहान बताउनुहुन्छ।
नागरिक एपले सिङ्गल विन्डो मेकानिजम मार्फत सेवा प्रवाहलाई जोड दिँदै गर्दाखेरि विभिन्न निकायहरू नै यसमा चाहिँ आउनुपर्ने अवस्था हो, नागरिक एपमै जोडिन आउनुपर्ने अवस्था हो। तथापि ती निकायहरू चाहिँ आफ्नो हिसाबले जुन परम्परागत रूपमा चाहिँ चलिरहेको प्रणाली छ त्यही प्रणालीबाट चेन्ज हुन नचाहने कारणले गर्दाखेरि पनि कतिपय सेवाहरू नागरिक एपमा हामीले अन्तर्आवद्ध गर्न सकेका छैनौँ। त्यसै गरी नागरिकलाई पनि यसमा भएका दस्तावेजहरू पूर्ण रूपमा चाहिँ भ्यालिडिटी दिनको लागि पनि हाम्रो कानुनी व्यवस्था गर्नुपर्ने जुन अवस्था पनि छ। त्यस्तै गरी मुख्य चुनौती भनेको यसको अन्तर निरन्तर आबद्धता नै राष्ट्रिय परिचय पत्रलाई आबद्ध गर्नु पनि एउटा चुनौतीको रूपमा चाहिँ खडा भएको छ। त्यस्तै गभर्मेन्टका सिस्टमहरू जति पनि छन् पहिलाको पेपर बेस्ड सिस्टमहरूलाई अनलाइनमा कन्भर्ट गर्दाखेरि कतिपय त्रुटिहरू छन्, त्यसमा चाहिँ डेटा इन्ट्रीमा त्रुटि हुन सक्छ, कतिपयको चाहिँ पुरानो चाहिँ हस्तलिखित विवरणहरू अनलाइनमा चाहिँ इन्ट्री नै नगरेका लगायत यो यस्ता चुनौतीले गर्दाखेरि पनि हाम्रो एप्लिकेसन चाहिँ हामीले सोचे अनुसार चाहिँ अगाडि बढाउन सकेका छैनौँ। तथापि हामीले जति पनि गरिरहेको छौँ नागरिक स्तरबाट एकदम धेरै राम्रो सपोर्ट पनि आइरहेको छ, त्यसले गर्दाखेरि पनि काम अगाडि बढि नै रहेको छ।
सरकारका पहिलेका पेपर बेस्ड सिस्टमलाई अनलाइनमा परिवर्तन गर्दा त्रुटिहरू हुने भएकाले पनि अपेक्षाकृत प्रगति हुन नसकेको तथापि नागरिक एपका सेवालाई थप प्रभावकारी बनाउने गरी काम भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ।
सुन्नै पर्ने कुरा छ यो विदेश जाने लाए खेला गर्नु दलालले बेइमान गर्ला एउटा काम भनी गयो अर्कै काम पर्ला भरिसके परदेश नगएकै ठिक जानै परे तालिम लिई सिक्नु एउटा सिप जानै परे तालिम लिई सिक्नु एउटा सिप खेतबारे छाडेर माझो परदेशी नभए हुन र देशमै जीवन बेस हुन्छ भने परदेश नगए हुन र परदेश नगए।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी चलचित्र क्षेत्रको कुरा गर्दैछौ। गत शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्ड र सरोकारवालाहरू बीचमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो। यसै सन्दर्भमा केन्द्रित रहेर अब हामी केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डका अध्यक्ष संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीसँग कुराकानी गर्दैछौ।
चलचित्र जाँच समिति हामी भन्छौ, केन्द्रीय चलचित्र जाँच समिति छोटगरीमा यसलाई सेन्सर बोर्ड भनेर पनि चिनिन्छ। यो र यसका सरकारवाला भनेको चाहिँ मूलत चलचित्र कर्मीहरू र हाम्रा निकायहरूलाई हामीले चाहिँ अन्तर्क्रियामा आमन्त्रण गरेका थियौं। उद्देश्यको रूपमा मूलत यो सेन्सर बोर्ड अथवा केन्द्रीय चलचित्र जाँच समितिले आफूले गरेका काम कारवाहीहरूमा बाहिरको भनाई के छ, प्रतिक्रिया के छ, सुझाव के छ, कसरी गयो भने अझै प्रभावकारी अझै चाहिँ भनौँ न हामीले खोजे जस्तै चलचित्र क्षेत्रलाई सहयोगी हुन्छ भन्ने एउटा पहिलो उद्देश्य थियो। दोस्रो उद्देश्य भनेको चाहिँ यो चलचित्र क्षेत्र अब हाम्रो मन्त्रालय सम्बन्धित मन्त्रालय भयो माधवमा चलचित्र विकास बोर्ड छ र अनि यो सेन्सर बोर्ड छ, यी दुईटाको बीचमा अन्तर सम्बन्ध पनि छ। यसो भइरहँदाखेरि त्यो चलचित्रको चाहिँ हाम्रो नेपालको चलचित्र मार्केट कस्तो हो, इकोनोमीमा यसलाई कसरी जोडेर जान सकिन्छ भन्ने बारेमा चाहिँ चलचित्र नीति 71 सालको छ, अलि पुरानो हुन थाल्यो, यसलाई रिभाइज गर्नुपर्ने पुनरावलोकन गर्नुपर्ने अवस्थामा हामी छौँ। त्यो पनि हाम्रो मन्त्रालयले गरिरहेको अवस्था छ भने 2026 सालको चलचित्र सम्बन्धी ऐन छ, धेरै नै पुरानो, त्यसलाई पनि हामी नयाँ ऐनले प्रतिस्थापन गर्नुपर्नेछ। यो दुईटै काम यो वर्ष हामीले गर्नुपर्ने सन्दर्भमा यी दुईटै कामको लागि पनि चलचित्र जगतबाट चाहिँ सुझावहरू आउन सक्छ भन्ने हिसाबले नै हामीले यो कार्यक्रम राखेका थियौँ। मूलत दुईटा उद्देश्यको कुरा गरे मैले, एउटा केन्द्रीय चलचित्र जाँच समितिलाई यसको कार्यप्रणालीमा सुझाव, अर्को चाहिँ चलचित्र जगतको लागि मार्गनिर्देशन गर्ने नीति र कानून बनाउनको लागि पनि सुझाव प्राप्त हुन्छन् भन्ने हिसाबले हामीले कार्यक्रम राखेका थियौँ। दिनभरि कार्यक्रम चल्यो, राम्रो सहभागिता पनि भयो र सुझावहरू पनि धेरै गहकिला सुझावहरू आए, त्यसकारणले यो कार्यक्रम सफलै भएको चाहिँ मेरो चाहिँ बुझाइ छ।
मन्त्रालयले आवश्यकता किन महसुस गर्यो?
कति राम्रो जिज्ञासा राख्नुभयो। यो यस्तो छ, हामी पोहोर साल कार्यक्रम र नीति बनाउने क्रममा पनि थियौँ। यो चलचित्र जाँच समिति भन्ने त अलिक कमै सुनिएको समिति रहेछ, काम चाहिँ रेगुलर जस्तो गर्नुपर्ने, चलचित्र आउन साथै सेन्सर गर्नुपर्ने, होइन यसको हेर्नुपर्ने, देश राष्ट्रियता यहाँको समाज यहाँको होइन भनौँ न यहाँको भाषासँग बेमेल छ अथवा कतै चोट पुर्याएको छ कि भनेर हेर्नुपर्ने, त्यो पनि टिममा बसेर हेर्नुपर्ने र प्रमाणपत्र दिनुपर्ने, तर अरू चाहिँ अन्तर्क्रिया गर्न नपर्ने, सिक्न नपर्ने, भ्रमणमा जान नपर्ने भन्ने त मिलेन। त्यसैले हामीले यसको कार्यविधि पनि अहिले ड्राफ्ट गरिरहेका छौँ, अनि त्यसपछि अब चलचित्र तर्फको कानुनी र नीतिगत कुरा त लागि मैले राखि नै हालेँ। हामी त्यो जङ्क्चरमा छौँ, त्यो ठाउँमा छौँ जहाँनिर हामीले तुरुन्तै यी नीति र कानुनहरू बनाएर अगाडि बढ्नु पर्नेछ, मसौदा गराएर संसदसम्म पुर्याउनु पर्नेछ। त्यो हिसाबले पनि यो कार्यक्रम उपयोगी हुन्छ भन्ने हिसाबले मन्त्रालयले राखेको अवस्था हो। म आफै यो बोर्डको चाहिँ अध्यक्ष पनि रहेको सन्दर्भमा अलिकति इनिसिएसन मैले पनि लिएँ भनेर दावी गर्न सक्छु।
स्वदेशी चलचित्रको गुणस्तर चाहिँ कस्तो छ अहिले?
अहिले यस्तो छ, स्वदेशी भन्दाखेरि अहिले पछिल्लो अवस्थामा हाम्रो देश त विविधताले भरिपूर्ण छ होइन, विभिन्न भाषा जनजाति स्थान अनि रीति स्थिति परम्परा मौलिकता सबै छ, पर्यटकीय स्थान पनि उत्तिकै राम्रा राम्रा छन् होइन। ती सबैलाई परिवर्तन गर्ने गरी जति व्यापक रूपमा सबै ठाउँमा सबै क्षेत्रमा तराई मधेस अथवा हिमाल जहाँसुकै पुग्ने गरी जति हुनुपर्थ्यो नि त्यो संख्यामा चाहिँ बढेको देखिँदैन। यति भनेर कामै नभएको, सुटिङ नै नभएको, चलचित्र नै नआएको पनि होइन, भइरहेको पनि छ। कतिपय साना छोटा चलचित्रहरूले विदेशमा गएर भारत चाइनासँग पनि कम्पिटिसन गरेको पनि देखियो। त्यस हिसाबले केही भएका छन् तर पर्याप्त चाहिँ पर्याप्त संख्यामा पर्याप्त कभरेजमा चाहिँ भएको देखिँदैन।
नेपाली चलचित्रहरू विदेशमा पनि लगेर प्रदर्शन गराउने जुन चाहिँ एउटा उद्देश्य थियो होइन, कतिको सफल भएको यहाँले पाउनु भएको छ?
यहाँले राम्रै कुरो उठाउनु भयो। यो खास त के हो भने अब सिनेमा डिप्लोमेसी नै भनिन्छ आजकल आएर, आर्थिक कुटनीतिको एउटा पाठ्यको रूपमा पनि लिन सकिन्छ। हामी कुटनीति भन्ने बित्तिकै पोलिटिक्स मात्रै हो अथवा राजदूतावास स्थापना गरेर काम गर्ने मात्रै हो त्यो मात्रै होइन नि। हाम्रो नेपाली डायस्पोरा पनि त्यहाँ छ, त्यहाँको व्यक्तिहरूलाई पनि नेपालको कल्चर, यहाँको चाहिँ विशिष्ट यहाँको भूगोल, यहाँको स्थिति, यहाँको चाहिँ स्टोरीहरू जान्ने इच्छा हुन्छ। तर त्यसलाई एभाइलेबल गराउने कसरी भन्दा ल्याङ्ग्वेजमा अलिकति विविधता ल्याउनु पर्यो होला, ट्रान्सलेसन चाहियो होला, त्यहाँ गएर फेस्टिभलहरूमा सहभागी हुनु पर्यो होला होइन, अब ओटिटी र अनलाइन माध्यमबाट पनि प्रचार प्रसार गर्न चाहिँ अगाडि बढ्न पर्ने होला। त्यसैले यी सबै कुरामा चाहिँ त्यो डिप्लोमेसीसँग पनि जोड्ने अनि चलचित्रको विकास र प्रचार प्रसारलाई पनि बढाएर जाने चाहिँ त्यो बाटो अँगाल्नुपर्छ जस्तो लाग्छ। त्यसमा काम गर्न बाँकी छ।
सिनेमा घरहरू बनिरहेका छन्, अवस्था के छ त?
अब यहाँले कुरो उठाउनुभयो, यसको ट्रेन हुन्छ नि प्रवृत्ति पहिले भन्दा अलिक फरक रहेछ। पहिला हामीले अब यहाँ अब रञ्जना भन्थ्यौँ, कुमारी भन्थ्यौँ होइन, अशोक सिनेमा हल भन्थ्यौँ, यिनीहरू अहिले चाहिँ सिनेमा हल कतिपय रहेनन्, कतिपय त पार्टी प्यालेसमा कन्भर्ट भइसक्यो। अब कस्तो खालका सिनेमा हल बनिरहेछन् भन्दा मल्टिप्लेक्स खालका, व्यापारिक भवन पनि छ, एउटा दुईटा फ्लोरमा फेरि साना खुला गरेर हलहरू छन्। त्यो खालको ट्रेन अहिले विकसित भएको देखिन्छ, सायद यो अन्तर्राष्ट्रिय ट्रेन पनि होला। अब अरू अरू उद्देश्यहरू पनि पूरा हुने गरी मान्छेहरू जाने भयो क्या हलमा, यतिकै जाने भएन, व्यापारिक उद्देश्य होला होइन, अब अरू उद्देश्य पनि लिएर जाने भयो। भनेपछि अब हिजो पनि त्यहाँ छलफल भएको थियो हाम्रो अन्तर्क्रियामा, कतिपय ठाउँमा जस्तै अब तराई मधेसमा हलहरूको अवस्था नाजुक छ, त्यतापट्टि कभरेज पुगेको छैन। हिमालहरूमा कतिपय लगभग हाम्रो 25% जनसङ्ख्यामा त हल नै पुगेको छैन भन्ने कुरा आयो। कतिपय ठाउँमा त हल विहीन जिल्लाहरू पनि त रहेछन् नि होइन। भनेपछि यो केन्द्रीकृत भएको, हाम्रै काठमाडौँमा अलि बढी भएको, अलि ठुला सहरमा एक दुईटा भएको अवस्थाले मात्र पूर्वाधार पुग्यो भन्न चाहिँ मिल्दैन। सबैतिर त्यसको सम्भावना हेरिकन चाहिँ हामी लैजानुपर्छ भन्ने पनि हो। तर यसको प्रवृत्ति चेन्ज भइरहेछ, हलको संख्या पहिले भन्दा साँच्चै नै फिल्म हलको संख्या चाहिँ घटेर गएको छ, भएका नि बन्द भएका छन् र मल्टिप्लेक्सहरू बन्ने क्रम चाहिँ बढेको छ भनेर चाहिँ अहिले लियौँ।
हजुर, चलचित्रहरू छायाङ्कन गर्नको लागि ठाउँहरू, ठुलो ठाउँहरू खोज्ने, विदेशी चलचित्र पनि नेपालमा आएर छायाङ्कन हुने, त्यसले गर्दाखेरि एउटा पर्यटकीय हिसाबले पनि नेपाललाई राम्रो हुने र इन्कम सोर्स पनि हुने र सिनेमाहरू चाहिँ छायाङ्कन गर्दा गुणस्तरीयता पनि बढ्ने भन्ने थियो, यसको अवस्था चाहिँ कस्तो छ अहिले?
पहिले वार्षिक कार्यक्रममा राखेको, अहिले पनि कार्यक्रममा कन्टिन्यू छ। काभ्रे कुनै एउटा ठाउँ र दोलखाको चाहिँ एउटा ठाउँमा केही पूर्वाधार बनाएर थप व्यवस्थित गर्न सकिन्छ कि? हुन त नेपालका कतिपय ठाउँहरू खुला खालका चाहिँ ती स्टुडियो नै हुन्, तर कतिपय प्राविधिक कुरा उज्यालो मिलाउनु पर्ने होला, त्यहाँ स्टे गर्नुपर्ने होला होइन, इक्विपमेन्ट चाहिने होला, त्यो पक्षबाट हेर्दाखेरि कुनै न कुनै हिसाबले हामीले सपोर्ट गर्नुपर्छ नै भन्ने लाग्छ। अब दोलखामा चाहिँ जग्गा प्राप्तिको प्रक्रियामा छ भन्ने मलाई जानकारी प्राप्त छ, काभ्रेमा जग्गा प्राप्ति भएर विकास हुने क्रममा छ, त्यसलाई चाहिँ प्रयोगमा ल्याउने क्रममा छ भन्ने पनि थाहा छ, तर आफै पुगेर त्यहाँको भनौँ न कुन स्टेजमा पुगेको छ भन्ने कुरा हेर्न चाहिँ मैले पनि पाएको अवस्था छैन। यो बाहेक अरू प्रदेश सरकार र स्थानीय सरकारहरूले पनि आफ्नो ठाउँमा पर्यटकीय स्थलहरूलाई जोडेर, त्यहाँका गतिविधिलाई जोडेर छायाङ्कनका लागि पूर्वाधार बनाउन सक्छन् भन्ने लाग्छ मलाई। यसमा बागमती प्रदेश सरकारले पनि आफ्नो तर्फबाट यो चलचित्र कर्मीहरूको क्षमता विकास गर्ने, साना ठूला फिल्महरू बनाउनको लागि लगानी गर्ने, तालिमहरू दिने यस्ता गतिविधिमा उहाँहरूले पनि बजेट छुट्याउनु भएको जानकारी प्राप्त छ। त्यसै गरी अरू निकाय, अरू प्रदेशहरूले पनि, स्थानीय तहहरूले पनि यो गतिविधिलाई आफ्नो एउटा उद्देश्य, एउटा कार्यात्मक सूचीमा राखेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ।
यो सँगै मन्त्रालयमा अरू के गतिविधि भइरहेका छन्?
माघको 2 गते अहिलेको माननीय मन्त्रीज्यूको 1 वर्ष पुग्ने सन्दर्भमा एउटा पुस्तिका पनि तयार गरौं, 1 वर्षमा के सम्भव भयो, के स्थानी गरियो, के सम्भव भएन, कसरी जान सकिन्छ भन्ने समीक्षात्मक खालको एउटा प्रगति विवरण निकाल्ने क्रममा हामी मन्त्रालयमा आज पनि टिम बसिरहेका छौँ। त्यो बाहेक कानूनका मस्यौदाहरू तयार गर्ने, वेबसाइटमा राख्ने, सुझाव संकलन गर्ने, त्यसलाई फाइनल रूप दिने, निर्णय प्रक्रियामा लैजाने यी कामहरू पनि हामी गरिरहेका छौँ। वार्षिक कार्यक्रमका अरू गतिविधिका कुरा त छँदैछन्। शोभाजी,
उहाँ हुनुहुन्थ्यो केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डका अध्यक्ष एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदी।
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।